السلام علیکم. آج جمعہ ہے، دسمبر کی 8 تاریخ، پاکستان میں 7 PM، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 9 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے بلٹن کے ساتھ. جنوبی غزہ کی پٹی میں اسرائیل اور حماس کی جنگ 3rd week میں داخل ہو گئی ہے، جبکہ اسرائیل کنٹرول والے مغربی کنارے کے قصبے توباس کے قریب ایک پناہ گزین کیمپ میں جمعے کو اسرائیلی فورسز نے 6 فلسطینیوں کو گولی کا نشانہ بنایا. اسرائیل نے جمعرات کو غزہ کی پٹی کے سب سے بڑے شہروں میں حماس کے عسکریت پسندوں پر حملہ کیا، جس کے نتیجے میں 350 افراد موت کا شکار ہو گئے، جبکہ ہزاروں فلسطینی شہری جنگ کی تباہ کاریوں سے بچنے کے لیے پناہ کی تلاش میں ہیں. حماس کے زیر کنٹرول وزارت صحت نے رات بھر اسرائیلی فضائی حملوں میں کم از کم 37 اموات کی اطلاع دی ہے. امریکی وزیر خارجہ اینٹنی بلنکن نے جمعرات کو واشنگٹن میں برطانوی وزیر خارجہ ڈیوڈ کیمرون سے ملاقات کے بعد ایک پریس کانفرنس کو بتایا کہ یہ ضروری ہے کہ زیادہ سے زیادہ انسانی امداد پہنچانے کے لیے اسرائیل شہریوں کے تحفظ کا راستہ کھلا رکھے. بلنکن نے کہا کہ اسرائیل کے شہریوں کی حفاظت کے ارادے اور حقیقی نتائج کے درمیان ایک خلا ہے. غزہ میں جنگ بندی کے لیے اقوام متحدہ کے سلامتی کونسل کا آج اجلاس متوقع ہے، جس میں غزہ میں جنگ بندی سے متعلق متحدہ عرب امارات کی قرارداد پر ووٹنگ کی جائے گی. غزہ کی وزارت صحت کا کہنا ہے کہ اسرائیلی فورسز نے جمعے کو خان یونس جبالیہ میں بھی حملے کیے ہیں. اسرائیل اور حماس دونوں کا کہنا ہے کہ گزشتہ 48 گھنٹوں کے دوران جنگ کے آغاز سے اب تک کی شدید ترین لڑائی ہو رہی ہے، اور یہ لڑائی غزہ کے شہری علاقوں میں ہو رہی ہے. روس کے صدر ولادیمیر پوٹن جمعرات کو ایران کے صدر سے ملاقات کی، اور پوٹن اور اسرائیل نے اور حماس کی جنگ کو امریکی سفارتکاری کی ناکامی قرار دیا اور تجویز پیش کی کہ ماسکو اسرائیل اور فلسطینیوں دونوں کے ساتھ دوستانہ تعلقات کی بدولت ثالث بن سکتا ہے. ماسکو میں بات چیت کے آغاز پر ایرانی صدر ابراہیم رئیسی کا خیر مقدم کرتے ہوئے پوٹن نے کہا کہ ہمارے لیے خطے کی صورتحال، خاص طور پر فلسطین کی صورتحال کے بارے میں خیالات کا تبادلہ بہت ضروری ہے. انہوں نے پوٹن کو بتایا کہ یہ صرف ایک علاقائی مسئلہ نہیں ہے، یہ پوری انسانیت کا مسئلہ ہے جس کا فوری حل تلاش کرنا بہت ضروری ہے. پاکستان تحریک انصاف کے مرکزی رہنما اور عمران خان کے وکیل ڈاکٹر بابر آوان کہتے ہیں کہ پی ٹی آئی بر وقت اور شفاف انتخابات کا اصرار کر رہی ہے اور کسی صورت میں انتخابات کا بوائیکاٹ نہیں کرے گی. وائس آف امریکہ کے علی فرقان کو دیے گئے خصوصی انٹرویو میں بابر آوان نے کہا کہ پی ٹی آئی انتخابات کے حوالے سے اپنی حکمت عملی وضع کر چکی ہے، جس کے تحت ہر حلقے سے امیدوار کھڑے کیے جائیں گے. وہ کہتے ہیں کہ پی ٹی آئی کے بانی عمران خان کا پیغام ہے کہ وہ آئینی جمہوریت کے ذریعے سماج کو حقیقی آزادی دلوائیں گے، لہذا انتخابات سے بوائیکاٹ کا کوئی سوال ہی پیدا نہیں ہوتا. بابر آوان کہتے ہیں کہ پی ٹی آئی کے بانی سربراہ انتخابات میں حصہ لیں گے، اور اس حوالے سے ان کی نااہلی کا تاثر درست نہیں ہے. افغانستان میں طالبان کی سیکیورٹی فورسز نے مبینہ طور پر ایران کے ساتھ سرحد کے قریب عسکریت پسند گروپ کے ٹھکانوں پر گزشتہ رات چھاپوں کے دوران ایک کارکن کو ہلاک اور کئی دیگر کو گرفتار کر لیا ہے. طالبان سے منسلک ایک میڈیا آؤٹلیٹ نے جمعے کو کہا کہ مغربی ہرات اور نمروز صوبوں میں کاروائیوں میں داعش کی علاقائی شاخ کے ایک اہم نیٹ ورک کو نشانہ بنایا گیا، جسے اسلامک اسٹیٹ خراسان یا ISK کہا جاتا ہے. المرساد کے مطابق یہ نیٹ ورک افغانستان میں شیعہ مسلم کمیونٹی پر ہونے والے کچھ حالیہ حملوں میں ملوث تھا، جس کا کام ملک میں داعش خراسان کے پروپیگنڈے کو مقابلہ کرنا اور اس گروپ کے خلاف तालिबान के इंसदादी दहशतगर्दी की कार्रवाइयों की रिपोर्ट करना है। अमरीका ने अपने हालिया बयानात में ISK को इलाकाई सलामती के लिए एक अहम खतरा करार देते हुए खबरदार किया था कि यह ग्रुप जल्द ही अफगान अड्डों से बैन अल-अक़वामी हमले कर सकता है। जुमेरात को अमरीका के सदर जो बाइडन ने कांग्रेस को लिखे गए खत में इन खदशात को दूर करने की कोशिश की थी। कतर में भारत के सफीर ने एक कतरी अदालत की जानिब से भारतीय बहरिया के 8 साबिक अहलकारों को सजाए मौत सुनाए जाने के फैसले के बाद जेल में कैदियों से 3 दिसंबर को मुलाकात की है। यह मुलाकात सजा सुनाए जाने और वजीर आजम नरेंद्र मोदी के 1 दिसंबर को कतर के अमीर से मुलाकात के बाद पहली बार हुई है। वजारत खारजा के तर्जमान अरिंदम बागची ने जुमेरात को नई दिल्ली में प्रेस ब्रीफिंग में बताया कि भारत इस मामले पर करीबी नजर रखे हुए हैं और कैदियों को तमाम कानूनी और कौंसलर इमदाद फराहम की जा रही है। एक कतरी अदालत ने नेवी के इन साबिक अहलकारों को जासूसी के इल्जाम में 26 अक्टूबर को सजाए मौत सुनाई थी। बरतानिया के वजीर खारजा डेविड कैमरॉन ने अमरीका के दौरे के दौरान सियासतदानों पर जोर दिया है कि वो यूक्रेन के लिए फौजी इमदाद के एक नए पैकेज की मंजूरी दें। सदर जो बाइडन ने रिपब्लिकन से यूक्रेन के लिए फौजी इमदाद की दरखास्त करते हुए खबरदार किया था कि कीव पर रूस की फतह मॉस्को को नेटो इत्तेहादियों पर हमला करने की पोजीशन में ले आएगी और अमरीकी फौजियों को जंग की तरफ धकेल सकती है। जापान ने रूस के खिलाफ जंग के लिए यूक्रेन को 4.5 बिलियन डॉलर देने का वादा किया है। जापानी वजीर आजम फोमियो किशिदा ने जुमेरात को यह ऐलान करते हुए कहा कि इसमें से 1 बिलियन डॉलर इंसानी इमदाद के लिए मुख्तस किए गए हैं। यूक्रेन के सदर व्लादिमीर ज़ेलेंस्की ने जुमेरात को अपने यौमिया आखिर में कहा कि जापान का यूक्रेन की हिमायत का फैसला बहुत बर वक्त और इंतहाई जरूरी है और मैं इस इमदाद के लिए शुक्रगुजार हूं। इराक के दारुल हुकूमत बगदाद के इंतहाई हसास इलाके ग्रीन जोन में जुमे को अमरीकी सिफारतखाने के करीब रॉकेट दागे गए जिसमें एक अमरीकी एहलकार के मुताबिक मामूली नुकसान हुआ है, ताहम कोई जानी नुकसान नहीं हुआ। अभी तक किसी ने इस हमले की जिम्मेदारी कबूल नहीं की है। एक अमरीकी तर्जमान ने कहा कि ऐसे इशारे हैं कि हमले ईरान से मुंसलिक मलेशिया ने शुरू किए थे। अक्टूबर के वस्त से इराक और शाम में अमरीकी या इत्तेहादी अफवाज के खिलाफ ईरान नवाज ग्रुपों की तरफ से दर्जनों रॉकेट या ड्रोन्स हमले किए जा चुके हैं। ईरान किसी भी तौर इनमें मुलव्वस होने की तरदीद करता है। सदर जो बाइडन के बेटे हंटर बाइडन पर टैक्सों की अदायगी से मुतालिक 9 इल्जामात पर मुश्तमिल फर्द जुर्म आयद कर दी गई है। अमरीकी रियासत कैलिफोर्निया में स्पेशल काउंसिल की तहकीकात के सिलसिले में आने वाले इल्जामात साबित होने की सूरत में हंटर बाइडन को 17 साल कैद की सजा हो सकती है। व्हाइट हाउस ने फर्द जुर्म पर तबसरा करने से इनकार कर दिया है और इस सिलसिले में सवालात महकमे इंसाफ या हंटर बाइडन के जाती नुमाइंदों से करने के लिए कहा है। खबरसा इदारे एसोसिएटेड प्रेस के मुताबिक सदर बाइडन के खिलाफ इल्जामात का कोई सबूत नहीं आया है और उन्होंने अपने साबका या मौजूदा दौर इख्तदार में अपना रसूख इस्तेमाल किया या उन्होंने कोई रिश्वत कबूल की। जुमे को अक्वाय मुतहदा की आबोहवा से मुतालिक कॉन्फ्रेंस से एक रोज के वक्फे के बाद फिर शुरू हुई जिसे मुजाकरातकार खतरनाक हद तक गर्म होने वाले सैयारे पर फॉसिल फ्यूल के मुस्तकबिल के बारे में गौर करेंगे। COP28 के सदर सुल्तान अल जाबिर ने दुबई में इजलास के आगाज पर इफ्तिताही कलिमात कहे। उन्होंने कहा कि एक साथ मिलकर हमने अपनी कारकर्दगी पर शक करने वालों को हैरान और उम्मीद रखने वालों को मुतासिर किया है। उन्होंने कहा कि मुझे यकीन है कि इत्तेहाद और यकजहती का यह जज्बा हमें अपनी मंजिल तक ले जाएगा। दुनिया भर में मुकीम यहूदी हर साल 7 से 15 दिसंबर तक त्योहार हनुका मनाते हैं। हनुका को रोशनियों का त्योहार भी कहा जाता है और उस दिन यहूदी रिवायती 8 शाखों वाले शमादान भी रोशन करते हैं। यह त्योहार 165 कबल मसीह में यहूद बागी फौज की फतह की याद में मनाया जाता है। इस रोज खुसूसी इबादत का एहतमाम करने के साथ साथ रिवायती पकवान भी बनाए जाते हैं। ये थी वो खबरें जो फेसबुक लाइव पर हमने आपके लिए पेश की। हमारी वेबसाइट, यूट्यूब और पॉडकास्ट पर यह बुलेटिन आपके लिए पोस्ट कर दिया जाता है। आप हमारे बुलेटिन को शेयर करते हैं और अपने कमेंट्स में अपनी मोहब्बतों का इजहार करते हैं, जिसके लिए हम आपके बेहद ममनून हैं। अपनी इन मोहब्बतों को जारी रखिएगा। न्यूज प्रोड्यूसर आयजा इरफान और न्यूज एडिटर बहजत चिलानी के साथ खालिद हमीद को अब इजाजत दीजिएगा। अल्लाह हाफिज़।